रेडियो तेहरान के सभी श्रोता मित्रों की सेवा में जहरा जैदी और साथियों का सलाम प्रस्तुत है। श्रोताओं, आज के कार्यक्रम के आरंभ में आप सूरह फुसिलत की 30वीं से लेकर 33वीं आयतों तक की तिलावत और अनुवाद सुनेंगे। कारी हैं अब्बास इमाम जुमा।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكة ألا تخافوا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون نحن أولياؤكم في الحياة الدنيا وفي نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة ولكم فيها ما تشتهي أنفسكم ولكم فيها ما نزلا من غفور رحيم ومن أحسن قولا ممن دعا صدق الله العلي العظيم
اللہ کے نام سے جو اتیان کرپاشیل اور دیاوان ہے۔ نسندے جن لوگوں نے کہا کہ اللہ ہمارا پالنہار ہے اور پھر اس پر دڑھتا پوروک جمے رہے، ان پر فرشتے یہ سندیش لے کر اترتے ہیں کہ ڈرو نہیں اور نہ ہی شوکا کل ہو اور اس سورگ سے پرسن ہو جاؤ جس کا تم سے وعدہ کیا گیا ہے۔ ہم سانسارک جیون میں بھی تمہارے ساتھی تھے اور پرلے میں بھی تمہارے ساتھی ہیں، اور یہاں تمہارے لیے وہ سب کچھ ہے جس کی تمہیں اچھا ہوگی، اور یہاں تمہارے لیے وہ سب کچھ ہوگا جس کی تم مانگ کرو گے۔ یہ اتینت کشماشیل اور دیاوان ایشور کی اور سے تمہارے آتتھ کا سادھن ہے، اور اس ویکتی سے اچھی بات کس کی ہو سکتی ہے جو لوگوں کو ایشور کی اور بلائے، اچھے کرم کرے اور یہ کہے کہ نشچت روپ سے میں اس کے آگیا کاری بندوں میں سے ہوں۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ہمارا یہ پرسارن آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ پتر ویوہار کے لیے ہمارا پتہ ہے، ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir، جبکہ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ شروتاؤ، آج بدھوار ہے، اردو بہشت کی 8، اپریل کی 28 اور رمضان کی 15ویں تاریخ۔ شروتاؤ، آج پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پریا نواسے امام حسن علیہ السلام کا شبھ جنم دیوس ہے۔ اس اوسر پر ہم آپ سب کی سیوا میں ہاردک بدھائی پیش کرتے ہیں۔ ہمارے آج کے کاریکرموں کی روپ ریکھا نوٹ کر لیجئے۔ ہمیشہ کی طرح سب سے پہلے انتراشٹری سماچار آپ کی سیوا میں پیش کیے جائیں گے، پھر آپ سنیں گے راجنیتک چرچا کا دینک کاریکرم۔ اس کے بعد ہم آپ کو حضرت امام حسن علیہ السلام کے شبھ جنم دیوس کے اپلکش میں اپنا وشیش کاریکرم سنوائیں گے۔ اور دوستو، ہماری آج کی سبھا کا انتم کاریکرم ہوگا آج کل۔ اور اب آپ ریڈیو تہران سے انتراشٹریہ سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران نے کہا ہے کہ فلسطین کی لڑائی میں ہم فلسطینی بھائیوں کے ساتھ ہیں۔ راشٹرپتی روحانی نے کہا ہے کہ اب امریکہ کی سمجھ میں بھی آ گیا ہے کہ اسے سچائی کے سامنے جھکنا پڑے گا۔ بھارت میں کورونا وائرس کی مہاماری کا تانڈو جاری ہے، سنکرمتوں اور مرنے والوں کی سنکھیا میں تیزی سے وردھی ہو رہی ہے۔ یمن میں سعودی سمرتھت گٹوں کو بھاری پراجے کا سامنا ہے۔ اور اب آپ مریم مہردادی اور حسن عباس سے وستار سے سماچار سنیے۔
اسلامی کرانتی کے ورش نیتا نے لبنان و فلسطین کے پرتیرودھ کرتا سنگٹھنوں کے نیتاؤں کے نام الگ الگ سندیشوں میں حزب اللہ اور حماس کے جیالوں کے لیے سفلتا کی کامنا کی ہے اور فلسطینی کوز کے لیے ایک بار پھر اپنے سمرتھن کی گھوشنا کی ہے۔ آیت اللہ العظمیٰ سید علی خامنئی نے آئی آر جی سی کی قدس فورس کے ڈپٹی چیف محمد حجازی کے ندھن پر لبنانی و فلسطینی پرتیرودھ کرتا نیتاؤں کی اور سے سنویدنا کے سندیش بھیجے جانے کا شکریہ ادا کیا ہے۔ انہوں نے لبنان کے حزب اللہ سنگٹھن کے مہا سچیو سید حسن نصر اللہ کے نام ایک سندیش میں کہا ہے کہ مجاہد سید محمد حجازی کے دکھد ندھن پر سنیہ و بندھتو سے بھرا ہوا آپ کا شوک سندیش ملا اور میں آپ کے پریم کا شکر گزار ہوں۔ انہوں نے کہا کہ جنرل حجازی نے ایشور کی راہ میں جہاد کرتے ہوئے زندگی گزاری اور اسی حالت میں ایشور سے جا ملے۔ اسلامی کرانتی کے ورش نیتا نے اپنے سندیش میں کہا ہے کہ ایشور سے دعا ہے کہ وہ آپ کی رکشا اور آپ کا سمرتھن کرے، اسلام اور مسلمانوں کے لیے آپ کے استتو کی برکتوں کو جاری رکھے اور میں ہمیشہ آپ کے لیے دعا کرتا رہتا ہوں۔ آیت اللہ العظمیٰ سید علی خامنئی نے اسی طرح فلسطین کے اسلامی پرتیرودھ سنگٹھن حماس کے راجنیتک کاریالے کے پرمکھ اسماعیل ہنیہ کو بھیجے گئے اپنے سندیش میں ایک بار پھر ایران کی اور سے اسرائیل کے اوید قبضے کے خلاف فلسطینی کوز کے سمرتھن پر بل دیا۔ انہوں نے کہا ہے کہ فلسطین کے معاملے میں ہم ہمیشہ اپنے فلسطینی مجاہد بھائیوں کے ساتھ اور ان کے سمرتھک ہیں اور ہم خود کو سمان مورچے کا حصہ سمجھتے ہیں۔ اسلامی کرانتی کے ورش نیتا نے اپنے سندیش میں فلسطینی جنتا کی وجے کی ایشور سے دعا کی ہے۔
ایرانی راشٹرپتی حسن روحانی نے کہا کہ جنرل سلیمانی ایسی ہستی تھے جنہوں نے کھیتر میں امریکہ اور اسرائیل کی سازشوں پر پانی پھیر دیا تھا اور وہ ودیش نیتی میں ہمارے لیے ایک بہترین صلاح کار تھے۔ راشٹرپتی روحانی نے بدھوار کو کیبنیٹ میٹنگ میں کہا کہ ٹرمپ ایک ماتر ایسے امریکی راشٹرپتی تھے جو اسرائیلیوں کی غلامی کرتے تھے، حالانکہ دوسرے امریکی راشٹرادھیکش بھی اسرائیل کا سمرتھن کرتے ہیں لیکن ان میں سے کوئی بھی غلام نہیں رہا ہے۔ انہوں نے کہا کہ جنرل سلیمانی کو شہید کرنے میں اسرائیل کا ہاتھ تھا، حالانکہ یہ کام ٹرمپ نے انجام دیا لیکن پیچھے سے زائنی انہیں اکسا رہے تھے۔ راشٹرپتی روحانی کا کہنا تھا کہ پرمانو سمجھوتے میں شامل دیش، یہاں تک کہ امریکہ کی بھی سمجھ میں آ گیا ہے کہ انتراشٹریہ قانونوں کے سامنے اور ایران کی سچائی کے سامنے سر جھکانا ہی ہوگا۔
ایران کے سنسد سبھاپتی نے کہا ہے کہ علاقے میں ودیشی اور ایک کھیتر سے باہر کے سینکوں کی اپستھتی خطرے اور اشانتی کا کارن ہے۔ मोहम्मद बाकिर कालीबाफ ने बुधवार को फारस की खाड़ी के बारे में आयोजित एक सम्मेलन में कहा कि फारस की खाड़ी ईरानी राष्ट्र के दिल का टुकड़ा है और इस साहसी राष्ट्र ने क्षेत्र व दुनिया की सुरक्षा के लिए अपने प्रियजनों की कुर्बानी दी है। उन्होंने इस इलाके में देश व दुनिया के इस अहम क्षेत्र की सुरक्षा की रक्षा करने वाले सभी सिपाहियों को बधाई देते हुए कहा कि फारस खाड़ी दिवस हमारे लिए अहम है, लेकिन इससे भी अधिक वैभवशाली और महान दिन वो होगा जब हम इस इलाके से सभी विदेशी सैनिकों को बाहर जाता हुआ देखेंगे। ईरान के संसद सभापति मोहम्मद बाकिर कालीबाफ ने फारस की खाड़ी को दुनिया के सबसे संवेदनशील, अहम और रणनीतिक इलाकों में से एक बताया और कहा कि आज इस क्षेत्र में विदेशी सैनिकों की किसी भी तरह की उपस्थिति न सिर्फ ये कि क्षेत्र की सुरक्षा को मजबूत नहीं बनाती बल्कि क्षेत्र में खतरे और अशांति का कारण भी है।
ईरान के वरिष्ठ परमाणु वार्ताकार अब्बास इराकची का कहना है कि 2015 परमाणु समझौते की बहाली के लिए अमेरिका को ईरान पर लगे सभी प्रतिबंध हटाने होंगे। मंगलवार को वियना में परमाणु समझौते के अन्य पक्षों के साथ वार्ता के एक नए चरण के बाद प्रेस टीवी से बात करते हुए ईरान के उप विदेश मंत्री और वरिष्ठ वार्ताकार ने कहा कि अमरीका के पूर्व राष्ट्रपति बराक ओबामा और उनके उत्तराधिकारी डोनाल्ड ट्रंप के शासनकाल में 2016 में परमाणु समझौता लागू होने के बाद जितने भी प्रतिबंध लगे थे उन्हें हटाया जाना चाहिए, उसके बाद ही अमेरिका इस समझौते में वापसी कर सकता है। इराकची का कहना था कि ऐतिहासिक समझौते के प्रति तेहरान का दृष्टिकोण नहीं बदला है और अमेरिका को पहले सभी प्रतिबंध हटाने होंगे, जिसके सत्यापन के बाद ही ईरान अपने वादों पर फिर से अमल शुरू करेगा। उन्होंने कहा कि वियना में तीसरे संयुक्त कमीशन के तीसरे चरण की बातचीत शुरू होने से पहले ईरानी प्रतिनिधिमंडल ने रूस और चीन समेत दूसरे पक्षों से द्विपक्षीय बैठकें की हैं। इराकची का कहना था कि कई मुद्दों बल्कि करीब सभी मुद्दों पर रूस और चीन के साथ हमारी सामान्य स्थिति है और तीनों देशों के प्रतिनिधिमंडलों के बीच एक अच्छी समझ और बहुत निकट सहकारिता है। उन्होंने कहा कि हम सभी प्रतिनिधिमंडलों के बीच काफी गंभीरता देख रहे हैं, कठिन कार्य करने के लिए हर कोई गंभीर है ताकि नतीजा हासिल किया जा सके। ईरान के उप विदेश मंत्री का कहना था कि वार्ता के दौरान प्रतिबंधों को हटाए जाने के लिए दोनों वर्किंग ग्रुप के कार्य को प्रगति प्रदान करने का फैसला लिया गया है, जबकि एक व्यवहारिक व्यवस्था नामक एक तीसरा ग्रुप बनाने पर भी सहमति हुई है जो बुधवार से अपना काम शुरू करेगा, जिसका उद्देश्य सत्यापन, कार्यान्वयन और सभी पक्षों द्वारा प्रतिबद्धताओं और उपायों को लागू करने से संबंधित सवालों और विचारों को खोजना है।
ये समाचार आपकी सेवा में रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। इराक के विदेश मंत्री ने कहा है कि उनका देश फारस की खाड़ी के तटवर्ती अरब देशों और ईरान के दृष्टिकोणों को एक दूसरे के करीब लाने की कोशिश कर रहा है। फुआद हुसैन ने मीडिया से बात करते हुए कहा कि इराक इस बात की भरपूर कोशिश कर रहा है कि क्षेत्र के अरब देशों और ईरान के दृष्टिकोण करीब आ जाएं। उन्होंने कहा कि आंतरिक अस्थिरता ने विदेशी संबंधों को प्रभावित किया है, लेकिन हम देशों से संबंध तोड़ने के चरण को पीछे छोड़ चुके हैं और विभिन्न मैदानों में सहयोग के चरण में पहुंच गए हैं। इराक के विदेश मंत्री ने कहा कि प्रधानमंत्री मुस्तफा अल काजिमी की सरकार की विदेश नीति कुछ सिद्धांतों पर आधारित है, जिनमें पहला सिद्धांत यह है कि हमें क्षेत्रीय स्तर पर प्रभावी बनना चाहिए और नई नई पहल करनी चाहिए। फुआद हुसैन ने कहा कि इराक की विदेश नीति का दूसरा सिद्धांत यह है कि क्षेत्र में संतुलन की स्थिति पैदा की जाए और तीसरा सिद्धांत साझा हितों और आंतरिक मामलों में दूसरों को हस्तक्षेप से दूर रखने का है। इराक के विदेश मंत्री का यह बयान ऐसी स्थिति में सामने आया है कि जब इराक सरकार के कुछ सूत्रों ने बताया है कि बगदाद ने ईरान व सऊदी अरब के दृष्टिकोणों को करीब लाने के लिए ईरानी व सऊदी अधिकारियों की बैठक की मेजबानी की थी।
कुछ दिनों पहले तक ईरान को अपना सबसे कट्टर दुश्मन बताने वाले सऊदी क्राउन प्रिंस के लहजे में बड़ा बदलाव देखने को मिल रहा है और अब वो ईरान से अच्छे रिश्ते चाहते हैं। मंगलवार की शाम को एक टीवी इंटरव्यू में सऊदी क्राउन प्रिंस मोहम्मद बिन सलमान ने कहा है कि ईरान हमारा पड़ोसी देश है, हमें उम्मीद है कि हम अपने इस पड़ोसी के साथ अच्छे रिश्तों की स्थापना कर सकते हैं। उन्होंने कहा कि हम ईरान के साथ दोस्ताना और अच्छे संबंध चाहते हैं, इसके बावजूद वो ईरान पर कटाक्ष करने से बाज नहीं आए और कहा कि दोनों देशों के बीच अच्छे संबंधों के रास्ते में सबसे बड़ी रुकावट तेहरान का नकारात्मक रवैया है। हाल ही में बगदाद में ईरान और सऊदी अरब के बीच वार्ता की रिपोर्टें मीडिया में आई थीं। अमरीकी राष्ट्रपति जो बाइडेन द्वारा कई मुद्दों पर रियाज के कान ऐंठने के बावजूद बिन सलमान ने दावा किया कि 90% मामलों में सऊदी अरब और अमेरिका की एक राय है और वाशिंगटन रियाज का रणनीतिक साझेदार है।
भारत में मंगलवार तक कोरोना वायरस से होने वाली मौतों का आंकड़ा 2,00,000 को पार कर गया है। पिछले 24 घंटे में देश में कोरोना के नए मामलों और मौतों की रिकॉर्ड संख्या दर्ज की गई है। इस दौरान 3,62,757 नए केस दर्ज किए गए, जबकि 3,293 लोगों की मौत हुई। ये पहली बार है जब एक दिन में 3,000 से ज्यादा लोगों की मौत हुई है। इस बीच 2,62,039 लोग ठीक भी हुए हैं। रिकवरी का यह आंकड़ा भी सबसे अधिक है। भारत में अब तक 2,01,165 लोगों की मौत हो चुकी है। अमेरिका में अब तक सबसे ज्यादा 5.87 लाख, ब्राजील में 3.95 लाख और मेक्सिको में 2.15 लाख लोगों की मौतें हुई हैं। भारत अब चौथे नंबर पर पहुंच गया है।
भारत की राजधानी दिल्ली में प्रशासन की ओर से हाई कोर्ट के जजों और उनके परिवारों के लिए एक लग्जरी होटल को कोविड-19 अस्पताल में बदले जाने पर हंगामा खड़ा हो गया है। रॉयटर्स की रिपोर्ट के अनुसार ये विवाद भारत में कोरोना वायरस के फैलाव के कारण बिगड़ते हुए हालात की वजह से शुरू हुआ, क्योंकि जनता को अस्पतालों में बेड्स और ऑक्सीजन की भारी कमी का सामना है। स्थानीय प्रशासन की ओर से मंगलवार की रात जारी किए गए नोटिस में कहा गया है कि देश में कोरोना वायरस की वर्तमान स्थिति के दृष्टिगत दिल्ली उच्च न्यायालय की ओर से सोमवार को एक आवेदन मिला था, जिसके बाद उच्च न्यायालय के लिए अशोका होटल में 100 बेड विशेष करने का आदेश दे दिया गया है। दिल्ली हाईकोर्ट ने प्रशासन के इस रुख को रद्द करते हुए कहा है कि उसकी ओर से इस प्रकार का कोई आवेदन नहीं किया गया था और अगर प्रशासन ने इसमें परिवर्तन नहीं किया तो वो आदेश को निरस्त कर देगा। अदालत ने पूछा है कि हमने कब कहा कि 5-स्टार होटल में जजों और उनके परिवार वालों के लिए 100 बेड उपलब्ध कराए जाएं। अदालत ने कहा है कि हमने सिर्फ ये कहा था कि अगर कोई अदालती अधिकारी, जज या उनके घर वाले कोरोना से संक्रमित होते हैं तो उन्हें अस्पताल में आवश्यक जगह मिलनी चाहिए।
यमन के सैनिकों और स्वयंसेवी बलों ने मारिफ शहर के आसपास सऊदी अरब के भाड़े के सैनिकों की रक्षा लाइनें पूरी तरह ध्वस्त कर दी हैं। यमनी विदेश मंत्रालय के एक वरिष्ठ अधिकारी ने बताया है कि अमरीकी कोशिश कर रहे हैं कि मारिफ में सऊदी अरब के पराजित हो चुके गठजोड़ को इकट्ठा करें, जबकि रियाज ने मारिफ में अपनी शर्मनाक हार से बचने के लिए अंकारा के सामने हाथ फैलाया है। इस बीच यमन के विभिन्न इलाकों पर सऊदी अरब के युद्धक विमानों के हमले जारी हैं और अलजौफ और मारिफ प्रांतों के कई इलाकों को निशाना बनाया गया है।
ब्रिटेन के प्रधानमंत्री के इस विवादित बयान पर कि चाहे शवों के ढेर लग जाएं लेकिन हम लॉकडाउन नहीं लगाएंगे, विपक्ष ने उनसे इस्तीफा देने की मांग कर दी है, लेकिन बोरिस जॉनसन ने इस बयान का खंडन कर दिया है। समाचार पत्र डेली मेल ने अपने पहले पन्ने पर मोटे अक्षरों में एक खबर छापी कि प्रधानमंत्री बोरिस जॉनसन ने कहा है कि कोरोना वायरस की तीसरी लहर में वे लॉकडाउन लगाने के बजाय लोगों की लाशों के ढेर देखना पसंद करेंगे। उन्होंने जारी वर्ष के जनवरी महीने में सीमितताओं के एक नए चरण का आदेश दिया था, लेकिन वे कोरोना वायरस के संबंध में अपनी नीतियों और आर्थिक मामलों को लेकर अपने पूर्व सहयोगी डोमिनिक कमिंग्स के साथ वाद विवाद में फंस गए हैं। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे अमेरिका और रूस के बीच बढ़ते टकराव की।
So you know Vladimir Putin, you think he's a killer?
Mm-hmm, I do.
और फिर बात करेंगे गजा की विस्फोटक होती स्थिति के बारे में।
لا يزال المشهد الميداني يتصاعد في قطاع غزة شيئا فشيئا.
और फिर चर्चा करेंगे यमन के मारिफ प्रांत में जारी झड़पों की। और और अंत में चलेंगे भारत, जहां कोरोना महामारी का कहर लगातार जारी है।
भारत में कोरोना का कहर थमने का नाम नहीं ले रहा है।
तो सबसे पहले नजर डालते हैं अमेरिका और रूस के बीच बनती टकराव की स्थिति के ऊपर। रूस के एक अधिकारी के बयान ने पूरी दुनिया में सनसनी फैला दी है। इस संबंध में न्यूयॉर्क स्थित यूएन कार्यालय से आईआरआईबी के संवाददाता कामरान नजफजादे एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी सैयद मीसम की आवाज में।
So you know Vladimir Putin, you think he's a killer?
Mm-hmm.
ऐसे में कि जब अपने एक अभूतपूर्व बयान में जो बाइडेन ने पुतिन को हत्यारा बताया था, जिसके जवाब में पुतिन ने चेतावनी दी थी कि जिनके घर शीशे के होते हैं उन्हें दूसरों के घरों पर पत्थर नहीं फेंकना चाहिए। अब जबकि अमेरिका ने अपने यूरोपीय सहयोगियों के साथ मिलकर मास्को पर कूटनीतिक दबाव बनाया है और साथ ही 7 साल पहले से अब तक उसने लगभग 100 तरह के आर्थिक प्रतिबंध रूस पर लगाए हैं, इस बारे में अमेरिकी लेखक पीटर सिनॉट जैसे बहुत सारे विशेषज्ञों का मानना है। ऐसी बहुत कम संभावना है कि अमेरिका और रूस के संबंधों में कोई बदलाव आए, हमारे बीच तनाव जारी रहेगा। रूसी राष्ट्रीय सुरक्षा परिषद के उपाध्यक्ष दिमित्री मेदवेदेव ने इस शोर शराबे के बीच एक ऐसी बात कही है कि जिसे नजरअंदाज नहीं किया जा सकता। उनका कहना है कि 20वीं शताब्दी में हुए कैरिबियन संकट के बाद से अब तक रूस और अमेरिका युद्ध के इतना करीब नहीं पहुंचे थे। कैरिबियन संकट या क्यूबा मिसाइल संकट या 1962 का संकट या मिसाइल दहशत या और कोई भी नाम हो, यह सोवियत संघ और अमेरिका के बीच 13 दिनों तक चले युद्ध को याद दिलाता है। जब क्यूबा की धरती पर सोवियत संघ की मध्यम दूरी की बैलिस्टिक मिसाइलों को स्थापित किया गया था, एक ऐसा संकट जो शीत युद्ध को एक पूर्ण युद्ध में बदल सकता था। इस बात की संभावना बहुत कम है कि भविष्य में कभी भी पुतिन और बाइडेन के बीच मुलाकात भी दोनों देशों के बीच जारी तनाव को कम कर सके, वो भी ऐसे समय में कि जब यूएन के महासचिव एंटोनियो गुटेरेस ने कई बार कहा है कि शीत युद्ध पूरी ताकत के साथ जारी है।
और अब चलते हैं फिलिस्तीन और बात करते हैं ज़ायोनी शासन के बढ़ते अत्याचारों की। आजकल बैतुल मुकद्दस, वेस्ट बैंक और गजा में विरोध प्रदर्शन और झड़पें होना आम बात हो गई हैं, लेकिन इसके साथ ही स्थिति धीरे धीरे विस्फोटक भी होती जा रही है। इस बारे में और अधिक जानकारी दे रहे हैं गजा फिलिस्तीन से आईआरआईबी के लिए इब्राहिम अहमद, हमारे साथी कायम रिजवी की आवाज में।
لا يزال المشهد الميداني يتصاعد في قطاع غزة شيئا فشيئا
غزہ میں زائونیوں کے ساتھ جاری تناؤ میں دن پرتی دن وردھی ہوتی جا رہی ہے۔ آج کل بیت المقدس، ویسٹ بینک اور غزہ میں ویروت پردرشن تتھا جھڑپیں روز کی بات ہو گئی ہے۔ اسی بیچ پرتیرودھ آندولن نے دسیوں میزائلوں کو زائونی کالونیوں کی اور فائر کیا تاکہ آگ کے ذریعے اپنے سندیش کو زائونیوں تک پہنچایا جا سکے۔ प्रतिरोध आंदोलन के नेताओं ने ऐलान किया है कि अगर मस्जिद उल अक्सा पर हमले इसी तरह से जारी रहते हैं तो आने वाले दिनों में इससे ज्यादा शक्तिशाली तरीके से उनको जवाब दिया जाएगा। प्रतिरोध कभी भी फिलिस्तीनियों पर होते अत्याचारों के सामने खामोश नहीं बैठ सकता। केवल प्रतिरोध ही ज़ायोनी शासन के अत्याचारों का जवाब देने में सक्षम है। प्रतिरोध आंदोलनों के मिसाइलों ने यह दर्शा दिया है कि हम मस्जिद उल अक्सा के अनादर पर कभी भी चुप नहीं रह सकते। وہیں دوسری اور جب زائونی شاسن فلسطینی جیالوں کا مقابلہ کرنے میں ناکام رہا تو اس نے اپنی گھسی پٹی نیتی کو اپناتے ہوئے غزہ کی گھیرا بندی کو اور کڑا کر دیا ہے۔ اس علاقے کی زمینی، ہوائی اور سمندری گھیرا بندی کا اس نے اعلان کیا ہے اور فلسطینی مچھواروں کو بھی سمندر میں وہ جانے نہیں دے رہا ہے۔ یہ کاروائی 50,000 فلسطینی لوگوں کے جیون کو سیدھا پربھاوت کرے گی، دوسرے شیتروں کو بھی اس سے شتی پہنچے گی۔ مچھوارے بہت ہی بری استھتی میں ہیں، ہمیں پتہ نہیں ہے کہ آنے والے سمے میں اب کیا ہونے والا ہے۔
يستمر الاحتلال في فرض اجراءاته التصعيديه برا وبحرا۔
اتگرہن کاریوں نے غزہ کی زمینی، ہوائی اور سمندری گھیرا بندی کی گھوشنا کر دی ہے، لیکن پرتیرودھ آندولن اس بات پر بل دے رہے ہیں کہ وہ پوری شکتی کے ساتھ فلسطینی راشٹر کا سمرتھن کریں گے۔ آنے والے کچھ گھنٹوں میں کوئی بھی مہتوپورن اور بڑی گھٹنا گھٹ سکتی ہے۔ یہ بھی سمبھو ہے کہ غزہ میں کچھ دنوں کے لیے اشانتی اور تناؤ میں ابھوتپورو وردھی دیکھنے کو ملے۔
ابراہیم احمد، خبر گزاری صدا وسیما، غزہ، فلسطین۔
اور اب چلتے ہیں یمن اور بات کرتے ہیں مارب کے رنشیت میں یمنی جیلوں کو ملتی سفلتاؤں کی۔ مارب پرانت کے گورنر نے بھی سعودی عرب کو ہو رہے نقصان کی بات کو سویکار کیا ہے۔ اس بارے میں سنا سے آئی آر آئی بی کے سمواددادتا سلطان صدا وستار سے بتا رہے ہیں، ہمارے ساتھی محمد علی قمی کی آواز میں۔
یمنی جیالو دوارا ڈرون کے ذریعے آپریشن لگاتار جاری ہیں۔ بریگیڈیئر جنرل یحیٰ سری نے خمیس مشیت میں ست ملک خالد ایئر بیس پر حملے کی سوچنا دی ہے۔ یمن یدھ اب ایسی استھتی میں پہنچ گیا ہے کہ اب یہ یدھ جتنا لمبا کھینچے گا اتنا ہی حملہوروں کو زیادہ نقصان پہنچے گا۔ مارب میں مارے جانے والے حملہوروں کی تعداد پچھلے ایک سال سے بھی کم سمے میں 18,000 سے زیادہ پہنچ گئی ہے، جبکہ 50,000 گھائل ہوئے ہیں۔ ان آنکڑوں کو منصور ہادی کی استعفی دے چکی سرکار کے مارب پرانت کے گورنر نے پیش کیا ہے۔ پچھلے دنوں میں ہونے والی جھڑپوں میں مارے جانے والے سینکوں کی تعداد 17,000 سے 18,000 ہے، جبکہ 40,000 سے 50,000 تک سینک گھائل ہوئے ہیں۔ سعودی گٹھ بندھن منصور ہادی سے سمبندھت گٹوں کو ہوائی اور رنتک نظر سے کور دے رہا ہے۔ حملہوروں نے دو مہینے سے بھی کم سمے میں ماری پرانت میں اپنے 6 ورشٹھ کمانڈروں کے مارے جانے کی بات کو سویکار کیا ہے۔ القصارہ مورچے کا کمانڈر، وشیش سرکشا بلوں کا کمانڈر، تیسرے سین شیتر کا کمانڈر، وشیش سرکشا ابھیان کا کمانڈر اور سین عدالت کا پرمکھ جو 2 دن پہلے ہی مارا گیا ہے، یہ وہ لوگ ہیں جو مارے گئے ہیں۔
خسائر دول تحالف العدوان او خسائر المرتزقه في معركه مارب لقياداتهم۔
حملہور گٹھ بندھن کے سدسیہ دیشوں کو پورے یدھ اور وشیش کر حالیہ دنوں میں مارب کی جھڑپوں میں ہونے والی شتی اور مرنے والوں کی سنکھیا یہ درشاتی کہ سعودی عرب کے لیے اس کا کوئی مہتو نہیں ہے، جبکہ وہ لگاتار مانوی اور سینے طاقت کو کھوتے جا رہے ہیں اور ساتھ ہی مارب میں ہونے والی جھڑپوں میں بھاری نقصان اٹھایا ہے۔
رغم ان التحالف السعودی استجلب،
حالانکہ سعودی عرب نے پوری طاقت مارب میں جھونک دی ہے، ساتھ ہی داعش اور القاعدہ جیسے آتنکوادی گٹوں سے مدد بھی لی ہے، لیکن یمنی جیالے اپنے آپریشن کے ذریعے دشمن کی سبھی سازشوں کو ناکام بنا رہے ہیں۔
تأتي هذه المعطيات مع اخبار متداولة۔
اس بیچ خبریں ہیں کہ یمنی جیالوں کے سامنے ماری پہنچنے میں صرف 4 کلومیٹر کا فاصلہ ہے۔
سلطان الصدح، خبر گزار صدا وسیمہ، صنعاء۔
اور اب رک کرتے ہیں بھارت کا اور بات کرتے ہیں بھارت میں کورونا سے لگاتار مرنے والوں کی بڑھتی سنکھیا کی، ساتھ ہی عام جنتا میں کورونا مہاماری کو لے کر ڈر کا ماحول پیدا ہو گیا ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں دلی سے ہمارے سمواددادتا شمشاد کاظمی۔
بھارت میں کورونا کا قہر تھمنے کا نام نہیں لے رہا ہے اور سنکرمتوں اور مرتکوں کی سنکھیا نرنتر بڑھتی ہی جا رہی ہے۔ پچھلے 24 گھنٹوں میں کورونا وائرس کے 362,757 نئے معاملے سامنے آئے اور اسی دوران 3,285 لوگوں کی موت ہوئی ہے۔ یہ پہلی بار ہے جب ایک دن میں کورونا سے 3,000 سے زیادہ لوگوں کی مرتیو ہوئی ہے۔ بھارت میں کورونا سنکرمن سے جان گنوانے والوں کی سنکھیا منگلوار کو 2,00,000 کے پار ہو گئی۔ اسی کے ساتھ ہی بھارت وشو کا چوتھا دیش بن گیا ہے جہاں اس مہاماری سے 200,000 سے ادھک لوگ جان گنوا چکے ہیں۔ بھارت میں اب تک کورونا سنکرمن سے 201,165 لوگوں کی موت ہو چکی ہے۔ کورونا سے امریکہ میں اب تک سب سے ادھک 587,000، برازیل میں 395,000 اور میکسیکو میں 215,000 لوگوں کی موت ہو چکی ہے۔ بھارت میں کورونا سنکرمتوں کی کل سنکھیا 1,79,00,000 سے ادھک ہو گئی ہے، جبکہ اپچار کرا رہے مریضوں کی سنکھیا 29.72 لاکھ تک پہنچ گئی ہے۔ ادھر بھارت میں 18 ورش اور اس سے ادھک آیو کے لوگوں کو کورونا سے بچانے کا ٹیکہ لگانے کی پرکریا 1 مئی سے آرمبھ ہونے والی ہے، جس کے لیے آج سے رجسٹریشن پرکریا شروع ہوئی۔ ٹیکہ لگانے کے لیے رجسٹریشن کرانا انیوار ہے۔ اس بات کے درشٹی گت بڑی سنکھیا میں لوگوں نے رجسٹریشن کرانے کا پریاس کیا، جس سے کوون پورٹل کریش ہو گیا اور لوگوں کو کافی پریشانیوں کا سامنا کرنا پڑا۔ وشو کے سب سے بڑے ویکسینیشن کارکرم کے چوتھی اور سب سے مہتوپورن چرن میں 1 مئی سے دیش کی لگ بھگ 81 کروڑ کی جن سنکھیا کو ٹیکہ لگایا جائے گا۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
دوستوں، اسی کے ساتھ راجنیتک چرچا کا دینک کارکرم یہیں سماپت ہوتا ہے۔ یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ دوستوں، ہماری آج کی سبھا کا انتم کارکرم ہوگا آج کل، لیکن اس سے پہلے پرستت ہے پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے ناتی امام حسن علیہ السلام کے شبھ جنم دیوس کے اوسر پر ایک وشیش کارکرم۔ دوستوں، پیغمبر اسلام کے پریے ناتی امام حسن علیہ السلام کے شبھ جنم دیوس کے اپلکش میں ایک وشیش کارکرم لے کر آپ کی سیوا میں اپستھت ہیں روش زیدی اور مریم مہردادی کا۔ سلام سویکار کریں اور اس شبھ دن کی بدھائی سویکار کریں۔
دوستو، 15 رمضان کو پیغمبر اسلام کے ناتی امام حسن علیہ السلام کا جنم دیوس ہے۔ امام حسن علیہ السلام حضرت علی اور حضرت فاطمہ علیہ السلام کے بڑے بیٹے تھے، جن کا جنم سن 3 ہجری قمری میں رمضان کے پوتر مہینے کی 15 تاریخ کو مدینہ نگر میں ہوا تھا۔ ان کے جنم کے بعد پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے اپنے نواسے کو گود میں لیا اور اس بات کی پرتیکشا کرنے لگے کہ ایشور کے وشیش فرشتے حضرت جبرائیل اس کی اور سے نوجات کا نام لے کر آئیں۔ تھوڑی ہی دیر بعد جبرائیل نازل ہوئے اور انہوں نے ایشور کی اور سے کہا، چونکہ علی آپ کے لیے ویسے ہی ہیں جیسے ہارون موسیٰ کے لیے تھے، اور ہارون کے بیٹے کا نام حسن تھا، اس لیے اس نوجات کا بھی نام حسن رکھیے۔
ایشور کی اور سے ہونے والے اس نام کرن کے بعد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے ایک بھیڑ کی قربانی دی اور نوجات کے بال منڈے اور بالوں کے وزن کے برابر چاندی دان کی۔ اس کے بعد انہوں نے اپنے پوتر ہاتھوں سے امام حسن علیہ السلام کے سر پر خوشبو لگائی اور ان کے ایک کان میں آذان اور دوسرے کان میں اقامت کہی۔ پورے مدینے میں جشن کا ماحول ہو گیا اور لوگوں نے پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور حضرت علی علیہ السلام کو بدھائی دی۔
دوستو اپنے نواسوں حضرت امام حسن اور امام حسین علیہ السلام سے رسول اللہ کا پریم اتنا ادھک تھا کہ ان کے جیون میں سبھی لوگ ایشور اور اس کے پیغمبر کے نکٹ ان دو اماموں کے اچھ استھان سے اوگت ہو گئے تھے۔ وہ ہمیشہ امام حسن اور امام حسین کو اپنے کندھوں پر بٹھاتے تھے اور کہتے تھے کہ ایشور کی سوگند، میں تم دونوں کا سمان کرتا ہوں کیونکہ ایشور تمہارا سمان کرتا ہے۔ کبھی ایسا بھی ہوتا تھا کہ پیغمبر اسلام مسجد میں بھاشن کر رہے ہوتے تھے اور وہاں امام حسن پہنچ جاتے تھے۔ پیغمبر اپنا بھاشن روک دیتے تھے، بھاشن کے وشستان پر ممبر سے نیچے آتے تھے، امام حسن کو گود میں لیتے تھے، انہیں پیار کرتے تھے اور تین بار یہ واقعہ دہراتے تھے، ہے ایشور میں اسے چاہتا ہوں اور جو بھی اسے چاہے گا اسے بھی میں چاہوں گا۔
امام حسن علیہ السلام کے گنوں کے بارے میں شیعہ و سنی مسلمانوں کی بہت ادھک کتابوں میں الیکھ ہوا ہے۔ اسی طرح قرآن مجید کی انیک آیتیں بھی پنجتن کے بارے میں نازل ہوئی ہیں، جن میں سے امام حسن بھی شامل ہیں۔ امام حسن علیہ السلام کے جیون کے آرمبک دنوں میں پیغمبر نے انہیں سمبودھت کرتے ہوئے کہا تھا، ہے حسن، تم سرشتی و چرت کے لحاظ سے میرے جیسے ہو۔ مشہور ودوان ابن شہر آشوب نے اپنی کتاب المناقب میں لکھا ہے کہ حسن بن علی 7 سال کی عمر میں پیغمبر اسلام کی سبھا میں آتے اور جو کچھ ایشوری سندیش وحی دوارا پیغمبر پر اترتا اسے اپنی ماں حضرت فاطمہ زہرا سلام اللہ علیہ کو بتاتے تھے۔
دوستو ایک دن ایک شخص مسجد میں آیا اور سورہ بروج کی 3 آیت کی تفسیر یا ویاخیا کے بارے میں پیغمبر سے سوال کیا، جس میں کہا گیا ہے کہ گواہ اور جس کے لیے گواہی دی گئی ہے۔ امام حسن علیہ السلام نے، جو اس سمے چھوٹے سے بچے تھے اور مسجد کے ایک کونے میں بیٹھے ہوئے تھے، جواب دیا کہ اس آیت میں گواہ سے تاتپریہ پیغمبر ہیں اور جس کی گواہی دی گئی ہے وہ پرلے ہے۔ کیا تم نے نہیں پڑھا کہ ایشور نے اپنے پیغمبر کے بارے میں کہا ہے، ہے پیغمبر، ہم نے آپ کو گواہ، شبھ سوچنا دینے والا اور ڈرانے والا بنا کر بھیجا ہے۔ اسی طرح وہ پرلے کے بارے میں کہتا ہے، یہ وہی دن ہے جس میں لوگ اکٹھا کیے جائیں گے اور وہی دن ہے جس کی سب گواہی دیں گے۔
امام حسن علیہ السلام نے اپنی کم آیو کے باوجود سورہ بروج کی 3 آیت میں الیکھت شبدوں شاہد و مشہود کی قرآن مجید کی 2 آیتوں یعنی سورہ احزاب کی آیت نمبر 45 اور سورہ ہود کی 103 سے تفسیر کی، جس سے سبھی لوگ آشچریے چکت رہ گئے، لیکن اس میں آشچری کی کوئی بات نہیں تھی۔ حضرت امام حسن علیہ السلام کا پالن پوشن اس گھر میں ہوا تھا جس میں ایشور کے کتھنوں میں ہی بات ہوتی تھی۔ اسی گھر کے سوامی حضرت علی علیہ السلام نے سب سے پہلے قرآن مجید کی آیتوں کو سنکلت کیا تھا اور اس گھر کے لوگ قرآن پر سب سے اچھے طریقے سے عمل کرنے والے لوگ تھے۔ یہی گھر ہے کہ جس کے رہنے والوں نے لگاتار 3 دن تک اپنا کھانا غریبوں کو دے دیا تھا جبکہ وہ سوئم روزے سے تھے۔
امام حسن علیہ السلام اپنی پوری کشمتا کے ساتھ ایشور کی پرسنتا اور اس کے مارگ میں بھلے کام کرتے تھے۔ وہ ایشور کے مارگ میں بہت ادھک دھن خرچ کرتے تھے۔ اتیاسکاروں اور بدھی جیویوں نے ان کی گوروپورن جیونی میں ان کی دانشیلتا اور ونچت لوگوں کا دھیان رکھنے کو اپنی کتابوں میں ورنن کیا ہے۔ ایک دن ایک ونچت ویکتی امام حسن کے پاس آیا، لیکن شرم کی وجہ سے وہ اپنے من کی بات ان سے نہیں کہہ سکا۔ امام حسن نے اس سے کہا کہ اپنی بات لکھ کر مجھے دے دو۔ اس ویکتی نے اپنے دل کی بات لکھ دی۔ جب امام حسن نے اس کا پتر پڑھا تو انہوں نے اس کی ضرورت کا 2 گنا اسے پردان کیا۔ وہاں بیٹھے ایک ویکتی نے ان سے کہا کہ ہے پیغمبر اسلام کے پتر، یہ پتر اس کے لیے کتنا وبھوتیوں والا تھا۔ امام حسن نے اس کے جواب میں کہا کہ
पत्र की विभूतियाँ मेरे लिए अधिक थीं क्योंकि इसने मुझे भले कर्म करने वालों में शामिल कर दिया।
इसी तरह एक व्यक्ति ने उनसे पूछा कि किस तरह आप किसी भी मांगने वाले को जाने नहीं देते और कुछ न कुछ प्रदान कर ही देते हैं। इमाम हसन अलैहिस्सलाम ने जवाब दिया, मैं खुद ईश्वर के दरबार से मांगने वाला हूँ और ईश्वर की दानशीलता की उम्मीद रखता हूँ। मुझे शर्म आती है कि मैं खुद मांगने वाला हूँ और किसी दूसरे मांगने वाले को यूं ही जाने दूं। ईश्वर ने मुझे इस बात का आदि बनाया है कि वे मुझ पर अपनी अनुकंपाओं की बारिश करता रहे और इसके मुकाबले में मैंने इस बात की आदत डाल ली है कि उसकी अनुकंपाएं लोगों को प्रदान करता रहूं। मुझे इस बात का डर है कि अगर मैं अपनी ये आदत छोड़ दूं तो ईश्वर भी मुझे अपने अनुकंपाओं से वंचित कर देगा।
दोस्तों, सुन्नी मुसलमानों के प्रसिद्ध इतिहासकार जलालुद्दीन सुयुती इतिहास की अपनी किताब में लिखते हैं कि हसन इब्न अली बहुत अधिक नैतिकता और इंसानी गुणों के स्वामी थे। वे महान व्यक्तित्व वाले, विनम्र, सम्मानीय, सुशील, दानी, क्षमा करने वाले और लोगों की प्रशंसा के पात्र थे। कभी कभी वे ज़रूरतमंद लोगों के मांगने से पहले ही उनकी मदद कर दिया करते थे। कभी वे खुद ही ज़रूरतमंद व्यक्ति की पहचान करके उसे अपने दस्तरखान पर ले आते थे और फिर उसकी हर संभव मदद करते थे। इसी तरह वे कभी कभी गरीबों व दरिद्रों के दस्तरखान पर बैठकर उनके साथ खाना खाते थे और इसके बाद उन्हें अपने दस्तरखान पर आमंत्रित करते थे और अच्छे अच्छे खानों के साथ उन्हें नए नए कपड़े भी प्रदान करते थे। इमाम हसन अलैहिस्सलाम को पसंद नहीं था कि किसी मांगने वाले को इतने कम पैसे दिए जाएं कि उसका एक दिन का खर्च ही बड़ी मुश्किल से पूरा हो और वो अगले दिन फिर अपनी ज़रूरतों के लिए दूसरों के सामने हाथ फैलाने पर मजबूर हो जाए। इसीलिए वे मांगने वालों को इकट्ठा इतना धन देते थे कि देखने वाले आश्चर्यचकित रह जाते थे।
इमाम हसन अलैहिस्सलाम की पूरी जीवनी पाठ और शिक्षा की घटनाओं से भरी हुई है। ऐसी एक घटना उनके धैर्य व क्षमाशीलता की परिचायक है। एक दिन इमाम हसन अलैहिस्सलाम कहीं जा रहे थे कि एक सीरियाई व्यक्ति ने, जो पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के परिजनों का दुश्मन था, उनके रास्ते में आ गया और उन्हें बुरा भला कहने लगा। इमाम हसन अलैहिस्सलाम ने उसे जैसे का तैसा जवाब देने के बजाय उसे सलाम किया और कहा कि लगता है कि तुम मुसाफिर हो, अगर तुम्हें कुछ चाहिए तो मैं दे सकता हूँ, अगर भूखे हो तो मैं तुम्हें खाना खिला सकता हूँ, अगर कपड़े नहीं हैं तो मैं अच्छे कपड़े दूंगा, जिस चीज़ की भी ज़रूरत है वो मैं पूरी कर दूंगा, तुम जब तक मदीने में हो मेरे मेहमान बनकर रहो। उस सीरियाई व्यक्ति ने जब ये सुना तो इमाम हसन अलैहिस्सलाम के बारे में उसके विचार बदल गए और वो रोने लगा। उसने कहा कि मैं गवाही देता हूँ कि आप धरती पर ईश्वर के प्रतिनिधि हैं और ईश्वर अच्छी तरह जानता है कि ये पद किसे प्रदान किया जाए। मैं इससे पहले तक आपका और आपके पिता का बहुत बड़ा दुश्मन था, लेकिन अब मैं दुनिया में सबसे अधिक आपको चाहता हूँ। तो दोस्तों, हम एक बार फिर आपकी सेवा में इमाम हसन अलैहिस्सलाम के शुभ जन्म दिवस की बधाई पेश करते हैं और इस विशेष कार्यक्रम में आपसे विदा चाहते हैं। खुदा हाफिज।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔
آج کل
دوستو، کاریکرم آج کل میں آپ کا سواگت ہے۔ مریم مہتادی اور سید نسم کا سلام سویکار کیجیے۔ آج ہم ایرانی نوسینا دوارا آتم نربھرتا کے لیے کیے جا رہے پریاسوں پر چرچا کریں گے۔
حالیہ ورشوں میں اسلامی گڑتنتر ایران کی نوسینا نے آتم نربھرتا اور وبھن پرکار کے یدھ پوتوں، وشیش کر یدھ پوتوں کے استھانیہ کرن کی دشا میں شاندار قدم اٹھائے ہیں۔ ایران کے انگریزی بھاشا کے ٹی وی چینل پریس ٹی وی نے اپنی ایک رپورٹ میں بتایا کہ ایران نے کس طرح اپنی نوسینک کشمتا کو وکسیت کیا ہے۔
دی ایرانین نیوی ہیز ٹیسٹ لانچڈ شارٹ اینڈ لانگ رینج مسائلز ڈیورنگ اے ملٹری ڈرل۔ کوسٹ ٹو سی اینڈ سی ٹو سی مسائلز وتھ ڈفرنٹ رینجز ور سائملٹینیسلی فائرڈ فرام دی کوسٹ لائن اینڈ نیول کمبیٹنٹ شپ اینڈ ہٹ دی ٹارگٹ وتھ ہائی پریسیژن ان اے ملٹری ایکسرسائز ڈبڈ از بریو مارٹرز آف رمضان۔ دی ہوم میڈ مسائلز ڈسٹروئڈ دی ٹارگٹ فرام 280 کلومیٹرز اوے اینڈ دی رینج کین بی انہانسڈ۔ دے ہیو بین ڈیزائنڈ اینڈ پروڈیوسڈ بائی دی ایرانین ڈیفنس منسٹری وتھ دی کوآپریشن آف دی نیوی۔
رپورٹ میں ایران آئی آر جی سی کی نوسینا کی طاقت کے جن پہلوؤں کو اجاگر کیا گیا ہے وہ سب کے لیے حیرت انگیز ہیں۔
ایرانین نیوی کمانڈر ریئر ایڈمرل حسین کنزاری سیڈ دیٹ اوبٹیننگ دس نیو ڈومیسٹک اچیومنٹ بائی دی ایرانین یوتھ شوز ایران'س اپر ہینڈ ان کنفرنٹنگ اینی تھریٹ اگینسٹ پیپل ان دی اسٹیبلشمنٹ اینڈ اٹ از آلسو انہانسڈ دی سیلف کانفیڈنس آف دی آرمڈ فورسز۔ Earlier, the commander of the Iranian Revolutionary Guards Corps, General Amir Ali Haji Zadeh, said that the Iranian specialists are working out the technology of advanced targeted missiles, and these new guided missiles will greatly improve the IRGC's capabilities in the field. Iran's Islamic Revolutionary Guard Corps, IRGC, announced that the Tabiz and Mursid missile systems have been able to destroy air targets with complete success during the air defense exercises. IRGC's mid-range TPS missile system also tested its readiness during the maneuvers by launching missiles towards targets, which destroyed the enemy's virtual targets. The spokesman for the Wilayat 97 military drills, Admiral Sayyid Mohammad Masavi, confirmed the success of firing Shalamja missiles into dummy system, saying that the manufacture and use of locally advanced equipment and technologies indicates that Iran can provide all its military needs by relying on internal capabilities.
ایران کی الگ الگ کھیتروں کی اپلبدھیوں کے پریچے کے سمے یہ بندو ضرور دہرایا جاتا ہے کہ ایران نے امریکہ کی اگوائی میں پشچمی دیشوں کی اور سے لگائے گئے بھاری پرتیبندھوں کے باوجود الگ الگ کھیتروں میں اپنی کشمتاؤں کو وکست کیا ہے۔ نوسینک شکتی کے کھیتر میں حاصل کی گئی نویرتم اپلبدھیوں میں سے ایک پیکان شرینی کی میزائل لانچر نوکا ہے۔ 13 جنوری کو آیوجت ایک سماروہ میں سشستر بلوں کے پرمکھ جنرل باقری، سینا پرمکھ جنرل عبد الرحیم موسوی اور نوسینا کے کمانڈر ایڈمرل حسین خانزادی نے بھاگ لیا، جس میں میزائل لانچر نوکا کو نوسینا کے دکشنی بیڑے میں شامل کر دیا گیا۔ اس سے پہلے پیکان شرینی کے
چار میزائل لانچروں پیکان، جوشن، درفش اور سپر کی جنہیں نوسینا کے وشیشگوں دوارہ ڈیزائن اور تیار کیا گیا تھا کیسپین ساگر میں نوسینا کے اتری بیڑے میں شامل کیا گیا۔
पैकान श्रेणी की नौकाएं क्रांति से पहले फ्रांस से खरीदी गई लॉ कॉम्बटेंट श्रेणी की नौकाओं के मॉडल पर आधारित हैं, लेकिन संरचना और दो तोपों की समानता के अलावा ये विदेशी मॉडल से पूरी तरह से अलग हैं। लॉ कॉम्बटेंट श्रेणी की 12 नौकाएं ईरान की नौसेना की सेवा में हैं। पैकान नौका 1980 में मुरवारिद ऑपरेशन में और जोशन नौका 1989 में अमरीकी नौसेना के साथ असमान संघर्ष में डूब गई थी। 2003 में ला कॉम्बटेंट नौका पर आधारित पहली घरेलू निर्मित नौका पवित्र रक्षा के दौरान डूबी नौका के नाम पर अंजली बंदरगाह में नौसेना को सौंप दी गई। यह नौकाएं पूरी तरह से निकट के जल क्षेत्रों में बड़े जहाजों की जिम्मेदारियों को संभाल सकती हैं और स्वतंत्र पानियों में अधिक युद्धपोतों को भेजने के लिए नौसेना के हाथों को मजबूती प्रदान करती हैं। नौसेना के कारखानों के विशेषज्ञों द्वारा डिजाइन और निर्मित मिसाइल लॉन्चर नौका 47 मीटर लंबी, 7.1 मीटर चौड़ी और 15 मीटर ऊंची है। जर्रे नौका समेत पैकान श्रेणी की नौकाओं में 31 क्रू सहित 275 से 300 टन का विस्थापन भार होता है, जो 3,500 हॉर्स पावर के इंजन द्वारा संचालित होती हैं और लगभग 65 किलोमीटर प्रति घंटे की रफ्तार से चलती हैं।
The Macron forward base and the Zeri armor missile launching vessel in a handover ceremony on Wednesday, according to the order of Major General Mohammed Bakery.
इन युद्धपोतों में 140 किलोवाट बिजली जनरेटर करने वाले 4 जनरेटर विभिन्न जरूरतों के लिए बिजली का उत्पादन करते हैं। देश में किए गए वैज्ञानिक अनुसंधानों और शोध परियोजनाओं के परिणाम को लागू करने के साथ ही ये नौकाएं समुद्री लहरों में बहुत अच्छा संतुलन रखती हैं और 320 किलोमीटर तक की दूरी तक इनका उपयोग किया जाता है। नौका के अगले हिस्से में 76 मिलीमीटर की तोप लगी है कि जो प्रति मिनट 120 गोले फायर करती हैं, जिसकी मारक क्षमता 17 किलोमीटर होती है।
ان یدوپوتوں میں 2 کروز میزائل لانچر ہیں جو نور میزائلوں کو کی جن کی رینج 120 کلومیٹر ہے اور قدیر میزائلوں کو کی جن کی رینج 300 کلومیٹر ہے فائر کر سکتے ہیں۔ قدیر میزائل انت راڈار، الیکٹرانک یدھ اور نیویگیشن پرنالی سے لیس ہے۔ اس میں لگ بھگ 175 کلو گرام کا ایک وار ہیڈ ہے۔ اس کے علاوہ میزائل لانچر ذرے نوکا پیکان شرنی کی पूर्व नौकाओं की तुलना में अधिक उन्नत संचार और इलेक्ट्रॉनिक युद्ध प्रणाली से लैस है। उपकरणों में सुधार और सिस्टम को बेहतर बनाने की प्रक्रिया, जिसे उत्तरी बेड़े में सीना परियोजना द्वारा उत्पादित किया गया है, इन 4 पनडुब्बियों में इस्तेमाल की गई हैं। जर्रे मिजाइल लॉन्चर नौका इस श्रेणी के पूर्व मॉडलों की तुलना में बेहतर उपकरणों से लैस है। इस नौका में पहले की तुलना में 80% से अधिक उपकरणों और प्रणालियों को उन्नत या स्थानीय बनाया गया है। उत्तरी बेड़े में घरेलू निर्मित 4 नौकाओं की तुलना में जर्रे में जो सुधार किए गए हैं, उनमें दूरसंचार की नई पीढ़ी की प्रणाली है। جسے دیش میں ہی بنایا گیا ہے، جو آڈیو اور انکرپٹڈ ڈاٹا کو دونوں روپ میں بھیج اور پراپت کر سکتی ہے۔ ذرے میزائل لانچر نوکا کی دور سنچار پرالی الیکٹرانک یدھ کی پرستھتی میں بھی ہوا، سطح اور تٹیہ اکائیوں کے ساتھ سرکشت سنچار کو سکشم بناتی ہے۔ اس یدھ پوت میں سطح پر دشمن کے لکشیوں کا پتہ لگانے، انہیں پہچاننے اور انہیں نشانہ بنانے کی کشمتا ہے۔ یہ سطح پر 40 لکشیوں کو چنہت کر کے ایک ساتھ 4 کو نشانہ بنا سکتے ہیں۔ نوکا کی لڑاکو اگنی نیتران پرلالی پوری طرح سے ایرانی ہے اور اس میں اچھ استر پر الیکٹرانک یدھ سے نپٹنے کی کشمتا ہے۔ اس اگنی نیتران پرلالی میں سطح اور ہوا میں لکشیوں کو ایک ساتھ ٹریک کرنے اور نشکریا کرنے کی کشمتا ہے۔ ہوائی لکشیوں کو نشانہ بنانے کے لیے کشمتاؤں میں وردی کے ادیش سے الیکٹرانک یدھ کے لیے 9 وبھن تکنیکوں کا اپیوگ کیا گیا ہے اور چالک دل کے پرشکشن کے لیے آبھاسی لکشیوں کا نرمان اس پرالی کی وشیشتاؤں میں سے ایک ہے۔ ذرے میزائل لانچر سمیت سینا پریوجنا دوارا نرمت پیکان شرڑی کے یدھ پوتوں میں استعمال کی جانے والی 100 سے ادھک پرالیاں، کی جن میں سے 65 پرمکھ پرالیاں مانی جاتی ہیں، دیش کی نوینتم تکنیکی اپلبدھیوں میں سے ہے۔ اس میں کئی طرح کی نگرانی پرالیاں شامل ہیں۔ اسی کے ساتھ کاریکرم سماپت ہوا۔ خدا حافظ۔
یہ تہران ہے، اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ابھی آپ کاریکرم آج کل سن رہے تھے۔ ہمارا یہ پرسارن آپ کی سیوا میں شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز سے پرسارت کیا جا رہا تھا۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو پسند آیا ہوگا۔ کاریکرموں کے بارے میں اپنے وچاروں سے ہمیں اوشیہ اوگت کروائیے گا۔ اس کے لیے ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ تو دوستو، اسی کے ساتھ ہماری یہ سبھا یہیں پر سماپت ہوتی ہے۔ حسن عباس اور ساتھیوں کو انومتی دیجیے۔ خدا حافظ۔
بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔